नमस्कार, उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदियो नेपालमा तपाईँलाई स्वागत छ। म विष्णु विश्वकर्मा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com पनि संसारभर सुन्न सकिन्छ। कार्यक्रम बदलिदियो नेपालमा आज हामी नेपाल कृषि अनुसन्धान परिषद नार्क किसानसम्म पुग्न नसक्नुको कारणबारे छलफल गर्दैछौं। किसानले आधुनिक प्रविधिको प्रयोग गर्न नसक्दा कृषि उत्पादन बढ्न सकेको छैन। नयाँ जातका बिउ लगाउने तरिका, विषादीको प्रयोग र हावापानी अनुसारको कृषि व्यवसाय फस्टाउन नसक्दा अहिले पनि भारतबाट अरबौं मूल्यको चामल र तरकारी किन्नुपर्ने बाध्यता छ। तर कृषि अनुसन्धानमा झण्डै 27 वर्षदेखि सक्रिय नेपाल कृषि अनुसन्धान परिषद नार्कले आफ्ना प्रविधि किसानसम्म पुर्याउन नसकेको गुनासो बढ्दै गएको छ। हालै मात्र कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले किसानसम्म प्रविधि पुर्याउन नसकेको भन्दै नार्कका वैज्ञानिकहरूको आलोचना गर्नुभएको थियो। आज हामी किसानसम्म नार्क पुग्न नसक्नुको कारणबारे नार्ककै प्रवक्ता हरिकृष्ण उप्रेतीसँग छलफल गर्दैछौ। यहाँलाई स्वागत छ उप्रेतीजी।
धन्यवाद।
अब अहिले मन्त्री स्तरबाटै गुनासो आउने गरी, खास गरी अहिलेका कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले भने जस्तै नार्क किसानसम्म पुग्न सकेन भन्ने गुनासो जनव्याप्त छ, एकदमै व्याप्त छ। किन पुग्न सकेन नार्क किसानसम्म, अहिलेसम्म पनि किन पुग्न सकेन? स्थापना भएको यतिका वर्ष बितिसक्यो।
पहिलो कुरा त अब यहाँले जुन कुरा उठाइदिनु भयो, हाम्रो कृषि अनुसन्धानबाट भएको प्रगति अथवा कृषि अनुसन्धान भएका उपलब्धिहरू किसानसँग किन पुग्न सकेन भनेर जुन अहिले देशकै जुन प्रश्न छ त्यो प्रश्नको उठाइदिनु भयो, यहाँलाई धन्यवाद। र जुन अहिले किसानसँग पुग्न सकेन जुन आरोप आइरहेको छ त्यो सबै चाहिँ सत्य होइन र कति कुरा चाहिँ सत्य पनि हो। अब सत्य यो मानेमा होइन कि हामी गइरहेछौँ, हामी हाम्रो सम्पर्कमा भएका किसानहरू हामी कहाँ आइपुगेका छन्, हाम्रा प्रविधिहरू उहाँहरूले जुनलाई तसार मसार गरिरहनु भएको छ, उहाँहरूले चाहिँ हाम्रा प्रविधिहरूले चाहिँ एकदम खुला दिलले चाहिँ ग्रहण गरिरहनु भएको छ। अब हाम्रो सम्पर्कभन्दा बाहिर जाने जुन वातावरण हामीले बनाउनु पर्थ्यो त्यो बनाउन चाहिँ नसकेको हो हाम्रो सरकारले, अथवा यो गर्नुपर्ने निकायहरूले त्यो गर्न नसकेकै हो।
भनेको नार्कको जिम्मेवारी अनुसन्धान गर्ने हो, किसानसम्म पुर्याउने जिम्मेवारी नार्कलाई दिनुपर्ने थियो या सरकार आफैले अहिलेको पशुपक्षी विकास मन्त्रालयले अर्थात कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गर्न सकेन?
अब यसको कहानी हेर्नखेरि हामी विगतलाई पनि हेर्नुपर्ने हुन्छ। हाम्रो यो कृषि अनुसन्धान परिषद हुनुभन्दा अगाडिबाट कृषि अनुसन्धान तथा सेवा केन्द्र भनेर चाहिँ सुरुमा त्यसरी चाहिँ हाम्रो अग्रजहरूले त्यसरी काम गर्नुहुन्थ्यो र त्यतिखेर चाहिँ हामी सबै निजामतीमै थियौं र त्यतिखेरको म एउटा उदाहरण, म त्यतिखेर पनि काम गरेको नाताले म 45 सालदेखि म यो जागिरमा बसेको हुनाले त्यतिखेरको अनुभव यहाँलाई मैले उ गर्न खोजेँ। त्यतिखेर एउटा नयाँ जात सिफारिस गर्यौं यदि भने, धानकै कुरा म धानमै काम गरेको नाताले पनि भने, धानको एउटा जात सिफारिस गर्यो भने त्यतिखेरको हाम्रो धानको चाहिँ अनुसन्धान गर्ने केन्द्र परवानीपुरमा थियो, राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम भनेर राखिएको थियो। त्यहाँबाट चाहिँ हरेक सिजनमा, धानको सिजनमा एक ट्रक पूर्वतिर लाग्थ्यो, एक ट्रक पश्चिमतिर लाग्थ्यो। त्यो के लिएर जान्थ्यो भने मिनी किट हामीले बाँड्थ्यौँ। त्यति
मिनी किट भन्नाले,
मिनी किट भनेको चाहिँ नयाँ निकालेको त्यो वर्ष नयाँ निकालेको जात चाहिँ किसान कहाँ पुगोस् भन्नको लागि चाहिँ एक एक किलो धेर पनि राखिदिन्थ्यो, एक एक किलोको पोका त्यसमा राखेर त्यसमा चाहिँ त्यो जात कस्तो जात हो, कस्तो ठाउँमा लगाउनु पर्ने र कतिमा पाक्ने भनेर त्यसमा विवरण दिया हुन्थ्यो र अनि किसानको प्रतिक्रियाको लागि एउटा सानो कागजको टुक्रा त्यहाँभित्र हालिन्थ्यो र त्यो चाहिँ बाँडिन्थ्यो। जहाँ जहाँ रोडको चाहिँ छेउछेउबाट, महेन्द्रा राजमार्गको बाट चाहिँ त्यो छेउका चाहिँ किसानसँग कृषि सेवा केन्द्र, कृषि विकास कार्यालयमा दिइन्थ्यो र उहाँहरू मार्फत त्यो बाँडिन्थ्यो र पछिबाट धान काटिसकेपछि त्यो चाहिँ अनिखेर हामी सङ्कलन गर्थ्यौँ र त्यसबाट चाहिँ नयाँ जात चाहिँ किसानका पुग्ने एउटा बाटो हुन्थ्यो। एउटा धानको उदाहरण मैले दिएँ, त्यस्तै गरी अरू प्रविधिको पनि त्यसरी नै हामी गर्थ्यौँ, मकैको गहुँको त्यसरी गर्थ्यौँ। यो पाटोमा चाहिँ जब अनुसन्धान बनिसकेपछि यो पाटोमा अलिकति समन्वय हुन नसकेकै हो। हाम्रो मिनी किट वितरण गर्नमा चाहिँ
कृषि मन्त्रालय बीच र नार्क बीच भएन
हो, त्यतिखेर के थियो भने एउटै निकाय थियो, कृषि मन्त्रालय अन्तर्गत नै थियो, कृषि अनुसन्धान तथा सेवा केन्द्र पनि कृषि मन्त्रालय अन्तर्गतै थियो, निजामतीमै थिए र त्यो जिल्ला कृषि विकास कार्यालयहरू जुन पनि निजामती थिए, कृषि मन्त्रालय अन्तर्गत थिए, एउटै निकायमा थियो, त्यसरी समन्वय हुन्थ्यो। जब अनुसन्धान भयो, अनुसन्धान भइसकेपछिको यो पाटोमा हामी चाहिँ कमजोरी भयौँ। मिनी किट वितरण गर्ने कार्यक्रम राखियो, त्यो हाम्रो म्यान्डेटमा परेन। कृषि अनुसन्धानले खालि अनुसन्धान मात्रै गर्ने, प्रचार प्रसारको काम चाहिँ कृषि विभाग पशुसेवा विभागले गर्ने भनेर चाहिँ यसरी छुट्याइयो। प्रचार प्रसार अनि मिनी किटको भाग चाहिँ उहाँहरूले गर्नुपर्ने भयो, र त्यो गर्दाखेरि पनि समन्वय गरेर गरेको भएदेखि त्यतिकै प्रभावकारी हुन्थ्यो होला। त्यो समन्वयको अभावै भयो र मिनी किट उहाँले कार्यक्रममा राख्नुभयो। त्यो मिनी किट राखेपछि त्यो कार्यक्रम बनाउनलाई चाहिँ उहाँले बजारमा जे पाइन्छ, बजारमा पाइएको चाहिँ बिउहरू प्रविधिहरूलाई चाहिँ उहाँहरूले चाहिँ टार्जेट फुलफिल गर्ने हिसाबले गर्नुभयो। त्यस कारणले हाम्रा नयाँ जातहरू चाहिँ किसान कहाँ पुग्नलाई अलिकति ढिलाइ भएकै हो। त्यस कारणले पनि मन्त्रीजीले भनेको यो मामिला चाहिँ हामी कृषि अनुसन्धान बोर्ड निस्केको प्रविधि किसान कहाँ पुग्नलाई केही कमी कमजोरी भएकै हो, यसलाई सुधार्नुपर्छ। होइन,
सुधारको बाटोमा अलि पछि आउँला। अहिले तत्काललाई देखिएको मन्त्रालयले यो जिम्मेवारी लिने कि यो अहिले नार्कलाई, नेपाल कृषि अनुसन्धान परिषद नार्कलाई यो जिम्मेवारी दिने त, कि तपाईँले जिम्मेवारी नपाएर गर्न सक्या हो कि तपाईँको निकाय नै नपाएर नगरे हो?
हाम्रो त जिम्मेवारी नपाएर पनि हो, र त्यो अनुसारको हामीलाई जनशक्ति पनि नभएको हुनाले हामीलाई अनुसन्धान गर्नै पर्ने जनशक्ति पनि कमी भएको छ। त्यो जनशक्तिको पाटो अर्को हुन सक्ला अहिले, र अर्को चाहिँ म्यान्डेट पनि भएन। हामी त कृषि अनुसन्धान भयो, प्रचार यसमा जोडी जोडिएको छैन। हामीले प्रसार गर्ने भनेको हाम्रो अनुसन्धान गर्ने सम्पर्कमा आएका किसान सम्मानको लेभलसम्म पुग्ने हो, र त्यहाँबाट हामीले विकास गरेको प्रविधिहरूलाई चाहिँ त्यो परिपक्व भइसके पछि हामीले चाहिँ अब जातकै कुरा गर्दाखेरि जात राष्ट्रिय जात सिफारिसी गर्ने संस्था छ, समिति छ, त्यो त्यहाँ हामी पेश गर्छौँ। त्यहाँबाट सिफारिस गरिसकेपछि त्यसको प्रचार प्रसार गर्ने निकाय भनेको कृषि प्रसार गर्ने संस्थाहरू हुन्, पशुसेवाका प्रविधि प्रसार गर्ने संस्थाहरू हुन्, त्यहाँबाट गर्नुपर्ने हो। त्यहाँ गर्ने बेलामा समन्वयको अभाव भएको हो। र त्यस्तै गरी अर्को मैले जोड्न चाहे, हाम्रा कार्यक्रमहरू चाहिँ बढ्दै जाँदाखेरिमा अब हामी अनुदानमा आउन थाल्यौँ। अनुदानमा आउँदाखेरि पनि हाम्रा कार्यक्रम चाहिँ अनुदान दिनखेरि चाहिँ अरू देशमा हामीले देखेको के हो भने नयाँ प्रविधि आएकोलाई, नयाँ सिफारिस भएका जातहरूलाई चाहिँ अनुदान दिनु पर्थ्यो। तर हाम्रा अनुदानहरू चाहिँ कस्तामा गयो भने जो अलरेडी किसान कहाँ प्रख्यात पपुलर भइसकेका छन्, लोकप्रिय भइसकेका छन्, र बिउबिजन गर्ने कम्पनीहरूले, बिउबिजन उत्पादन गर्ने कम्पनीहरूले उत्पादन गरिरहेका छन्, ती जातहरूलाई अनुदान दियो। त्यसको कुनै मतलबै भएन, अनुदानको त्यो खास मकसद नै पूरा भएन। अनुदानको जुन उद्देश्य साथ अनुदान दिएको हो त्यो अनुदानको पनि भएन। अनुदानले त नयाँ जातलाई दिनु पर्थ्यो, नयाँ जात किनभने किसान कहाँ पुग्न सकिसकेका हुँदैन, त्यो जात लगायो भने उसलाई केही इन्सेन्टिभ जस्तो पनि हुने भयो, अनिखेरि उसले हेर्थ्यो, राम्रो भयो उसले लगाउँथ्यो, नराम्रो भयो भने लगाउँदैनथ्यो। अब त्यो अनुदान दिने बेलामा पनि यसरी अलरेडी सिफारिस भएर किसान कहाँ प्रचलित भइसकेका जातलाई अनुदान दिनु कुनै मतलब भएन, त्यो पाटो पनि एउटा चाहिँ कमजोरी रह्यो भने। अर्को अनुदान, अर्को मैले यहाँ जोड्न चाहे, नयाँ जातहरू सिफारिस गर्दाखेरि जस्तो अहिले अहिलेको सिजन राइट टाइम छ, चैते पाँच भन्ने अहिले हाम्रो जात चाहिँ चैते सिजनको लागि सिफारिस गरेको जात हो। चैते पाँच भन्ने मसिनो धान पनि हो, नेपालमा मसिनो धानको धेरै माग भइरहेको छ र बढी उत्पादन दिने चैते पाँच हो भने अहिले सरकारले के गर्नु पर्थ्यो भने चैते पाँचको बिउ कति बाँकी छ त्यो बिउलाई सबै चाहिँ सरकारले किनेर अनुदानमा चाहिँ त्यो चैते पाँच दिने, जब कि पहिलाको त्यो हरदिनाथ एकलाई अथवा सिएच 45 अनुदान दिएर के मतलब भयो र भनेपछि नयाँ जातलाई सिफारिस गर्नु पर्यो र अनिखेर जहाँ जहाँ बिउ छ बिउले पुगेसम्म चाहिँ यो वर्ष चाहिँ चैते पाँच नै लगाऊ भनेर सरकारले भन्न सक्नु पर्थ्यो। बाटोबाट हामी एक्सटेन्सनमा एकदम के भन्यो एक्सटेन्सिभली हामी प्रचार प्रसार गर्न नसकेकै हो।
निकायहरू बीचमै द्वन्द बढ्यो, प्रसार कसले गर्ने भन्ने अन्यलता बढ्यो,
द्वन्द भन्दा पनि समन्वय भएन। मेरो हिसाबमा चाहिँ समन्वय नभएको हो। उहाँहरू एकतिरबाट हिँड्नुभयो, अनुसन्धान एकतिर हिँड्यो, उहाँहरूले कहिले पनि हामीलाई चाहिँ बिउ कति छ भनेर उहाँहरूले खोज्नु भएन, र हामीले पनि हाम्रो बिउ यति छ भनेर त भनिरहेको हुन्छौँ अनि तर त्यो बिउ चाहिँ बिउ साइकल अनुसार गइरहेको छैन कि। हामी नयाँ जात सिफारिस गरेपछि त्यो बिउको स्रोत बिउहरू चाहिँ हामीले उत्पादन गर्ने हो, बिउको साइकल हुन्छ, एउटा न्युक्लियस सिड पनि हुन्छ, ब्रिडर सिड, त्यसपछि फाउन्डेसन मूल बिउ भन्छ, अनि त्यसपछि प्रमाणित बिउ भन्छ, होइन उन्नत बिउ भन्छ। अब हाम्रो म्यान्डेट भनेको हामीले चाहिँ प्रजनन बिउ ब्रिडर सिडसम्म मात्रै उत्पादन गर्ने हो। त्यसपछिको बिउ उत्पादन गर्ने संस्था अरू हुन् कि, बिउ बिजन कम्पनीहरू छन्, प्राइभेट बिउ बिजन कम्पनीहरू छन् अथवा जिल्ला स्थित बिउबिजन उत्पादन गर्ने संघ संस्थाहरू हुन्छन् जसलाई चाहिँ फेसिलिटेट काम चाहिँ जिल्ला कृषि विकास तत्कालीन जिल्ला कृषि विकास कार्यालयले गर्थ्यो अब अहिले कृषि ज्ञान केन्द्र भन्ने भएको छ उहाँहरूले चाहिँ गर्नुपर्ने हो यी कुराहरूमा पनि हाम्रो तालमेल नमिलेर नै
आधिकारिक किसानसम्म बिउ पुर्याउने आधिकारिक निकाय चाहिँ कुन विभाग हो कि मन्त्रालय हो कि एनआरको
किसानसम्म बिउ पुर्याउने अब यसमा धेरै स्टेक होल्डर छन् स्रोत बिउ हो हामीले दिने हो स्रोत हामीले निकालेको बिउ किसान कहाँ डाइरेक्ट पुग्ने होइन त्यसबाट चाहिँ दोस्रो तेस्रो पुस्ता निस्किसपछि बल्ल किसान कहाँ पुग्ने हो भनेखेरि त्यो बीचमा चाहिँ गर्ने एउटा बिउ बिजन कम्पनी छ राष्ट्रिय लेभलको मतलब सरकारी लेभलको बिउ बिजन राष्ट्रिय बिउ बिजन कम्पनी भनिन्छ त्यसले गर्ने हो भने प्राइभेट बिउ बिजन कम्पनीहरू पनि आएका छन् उहाँहरूलाई समन्वय गरेर कृषि विभागले नै यसलाई समन्वय गरे अथवा कृषि विभागको आफ्नो संघ संगठनहरू आफ्नो निकायगत कार्यालयहरूबाट चाहिँ त्यो व्यवस्था गर्नुपर्ने हो त्यो पाटोमा हाम्रो कमजोरी छ त्यसमा हाम्रो अनुगमन नियमनका कुराहरूमा हाम्रो कमजोरी छ
अब यसलाई कस्तो भयो भने एकातिर कृषि विभाग जो कृषि मन्त्रालयको आधिकारिक निकाय जो तल्लो स्तरमा काम गर्ने अनि अर्कोतिर तपाईँको यो नार्क जो अनुसन्धानको पाटामा मात्र केन्द्रित छ यो दुईटा निकाय बीचमा हुनुपर्ने समन्वय के थियो अहिले जो भएन
मेरो हिसाबमा चाहिँ हुनुपर्ने जस्तै जातकै उदाहरण गर्दाखेरि उदाहरण दिँदाखेरि चाहिँ उहाँहरूको कार्यक्रम जुन प्रचार प्रसार गर्ने कार्यक्रम थियो त्यो अहिले भनेको कुरा नै हो नयाँ जात सिफारिस गरिएपछि त्यो मिनिकिट भन्ने कार्यक्रम चाहिँ ती नयाँ जातहरू जुन चाहिँ अनुसन्धानले यो जातहरू चाहिँ प्रमोट गर्नुपर्छ है यो जातलाई अगाडि बढाउनुपर्छ भनेर भनेको छ ती जातहरूको बिउ खरिद गरेर बिउ उत्पादन गरेर त्यसको चाहिँ प्रचार प्रसार बढी गर्नुपर्थ्यो त्यो पाटोमा अलिकति कमजोरी भएकै हो एउटा अर्को चाहिँ अनुदान दिने कुरामा पनि नयाँ जात नयाँ सिफारिस भएका जातहरूलाई चाहिँ अनुदानलाई प्राथमिकता दिने र किसानका प्रचलित भइसकेका जातहरूलाई चाहिँ उनीहरूले त्यही निकायमा उहाँहरूकै वरिपरिमा जो बिउ उत्पादन गर्ने संघ संस्थाहरू छन् उहाँहरू मात्र बिउ उत्पादन गरेर बिक्री वितरण गर्ने चाँजो पाँचो मिलाउन सकेको भनेदेखि यी समन्वय हुन सक्थ्यो यो यसमा चाहिँ अलिक कमजोरी भएको हो अनुसन्धानको र प्रचार कर्मीको बीचमा कमी भएको हो
कमजोरी के कारणले भयो त कर्मचारी भएनन् कि तपाईँहरूले म्यान्डेट पाउनु भएन कि म्यान्डेट पाएर पनि त्यसमा तपाईँहरूले ल्याक जाँगर देखाउनु भएन कि के चाहिँ रहेछ
यसमा उहाँहरूले पनि यो बिउ यति चाहियो भनेर उहाँले माग गर्नु भएन मिनिग्रीको लागि भनेर
विभागकारले मन्त्रालय
विभाग अथवा प्रचार गर्ने निकायहरूले माग गर्नु भएन र हाम्रोसँग भएको बिउहरू चाहिँ हामीले उत्पादन गरेका बिउहरू चाहिँ बिउ साइकलमा जानुपर्छ भन्ने हिसाबले चाहिँ हामीले चाहिँ प्राथमिकता त्यसरी दिने भयौँ त्यस कारणले तिनै कुरामा चाहिँ समन्वय नभएको हो उहाँले चाहिँ र यो वर्ष जस्तो अहिलेको उदाहरण दिउँ न चैते पाँचको चाहिँ अहिलेको हाम्रो सिफारिस भएको जात हो र अहिले उहाँहरूले चाहिँ प्रचार प्रसार गर्नुपर्ने यो चैते सिजनको लागि भने चैते पाँच जातको हो चैते पाँचको जातको बिउ चाहिँ कहाँ कहाँ कति छ त्यो चाहिँ पुरै बिउमै जाओस् भन्ने हिसाबले उहाँहरूले चाहिँ त्यो समन्वय गर्नुपर्थ्यो र मिनिकिटको दिनको लागि पनि चैते पाँच जातलाई चाहिँ मिनिकिट दिनलाई चाहिँ प्राथमिकता दिनुपर्थ्यो अब त्यसको बिउ उत्पादन गर्नेदेखि लिएर समन्वय हुन सक्यो भनेदेखि अहिले दिन सकिन्थ्यो अब अहिले अहिले चैते पाँचको बिउ खोजेर पाइँदैन नि त अब त किनभने हामीले अनुसन्धानले गर्ने हाम्रो जति हाम्रो लक्ष्य थियो त्यो लक्ष्य अनुसारको हामीले गऱ्यौँ माग जति आएको थियो त्यो अनुसारले गऱ्यौँ माग बढी आयो भने नै हामीले बढी उत्पादन गर्ने हो माग नै नआएपछि हामीले उत्पादन गर्ने कुरै भएन किनभने बिउमा जाँदैन त्यो अब त्यो हाई टेक्नोलोजी लगाएर बढी मेहनत गरेर बढी खर्च गरेर निकालेको बिउ चाहिँ पछि खाइनमा गयो भनेदेखि त मतलब भएन त्यस कारणले यसमा यस्ता कुराहरूमा चाहिँ समन्वय नभएको जस्तो मलाई लाग्छ
अब यसमा अहिले मन्त्रीजीको गुनासो छ यो खास गरी एक वर्ष भयो नयाँ सरकार गठन भएको एक वर्ष हुनै आँट्यो पुगिसकेका छैन अब यो बीचमा मन्त्रालय स्तरबाट यो निकायहरूबीच समन्वय गर्ने पाटोमा तपाईँहरू प्रत्यक्ष किसानसम्म पुग्न के कसरी जाने भनेर केही छलफल बहस अन्तर्क्रिया भयो
यो यसरी चाहिँ डाइरेक्ट त्यही तपाईँले अहिले सोधेको हिसाबमा चाहिँ भएको छैन अब अहिले चाहिँ अब हाम्रो देशकै अहिले पुनर्संरचनाहरू भइरहेको अवस्था भए हुनाले अलिकति चाहिँ त्यसैमा व्यस्त भएको छ उता कृषि प्रसारका साथीहरू पनि अब पहिला साबिकमा चाहिँ जिल्ला कृषि विकास कार्यालय अथवा जिल्ला पशुसेवा कार्यालय भन्ने थियो भने अहिले चाहिँ अब यो जुन तीन तहको चाहिँ सरकार भइसकेपछि अवस्थामा चाहिँ कसरी यसलाई संरचना दिने भन्ने हिसाबमा अहिले कृषि ज्ञान केन्द्र भएको छ भने यता पशुप्रतितर्फ चाहिँ पशु अस्पताल तथा विज्ञ केन्द्र भनेर चाहिँ भएको जस्तो लाग्छ मलाई जिल्ला भेटनरी हस्पिटल तथा विज्ञ केन्द्र भनेर यसरी चाहिँ भएको जस्तो लाग्छ यसरी चाहिँ नामकरण भएर चाहिँ इस्टाब्लिसहरू हुने क्रममा छ, अहिले कर्मचारीहरू पनि कतिपय अवस्थामा नपुगेको अवस्था छ। अहिलेको बेलामा त हाम्रो चाहिँ कतिपय हाम्रा अनुसन्धान स्टेसनहरूमा अनुसन्धान केन्द्रहरूमा उत्पादन भएको बिउ पनि अहिले जान नसकेको अवस्था छ, किनभने साबिकमा चाहिँ जिल्ला कृषि कार्यालय चाहिँ वासलात बिउ बिजन वासलात हुन्थ्यो, त्यो वासलात अनुसार चाहिँ माग हुन्थ्यो र अनिखेर हामीले उहाँहरूलाई घसघच्याउँथ्यौँ। अहिलेको अवस्थामा त अब घसघच्याउने निकाय पनि भएन, त्यस कारणले कतिपय ठाउँमा हाम्रो बिउ अहिले बिक्री नभएर बसेको, गहुँको अस्ति भर्खरै भयो, गहुँको बिक्री कतिपय ठाउँमा गहुँ बिक्री नै भएन, यी बाली विज्ञान महाशाखामा गहुँ बिक्री नभएर थन्केर अवस्था छ, अब खायनमा लानुपर्ने अवस्था भएको छ, यस्ता किसिमका चाहिँ समस्याहरू चाहिँ आइरहेको अवस्था छ।
अब यो समस्या देखाउने गुनासो सबैतिरबाट आउने समाधान गर्ने बाटोमा कहिले सफल नहुने वास्तविकता यही हो कि यो भन्दा के फरक?
एकदम यही सही यही कुरा हो। अब अहिले चाहिँ अब मलाई लाग्छ अब आउने उसमा चाहिँ लोकल लेभलमा स्थानीय सरकारहरू भइसकेपछि, स्थानीय निकायमा कर्मचारी पूर्ति भइसकेपछि अब हामीले चाहिँ सिधै हाम्रा बिउहरू हाम्रा प्रविधिहरू लानको लागि स्थानीय निकायको कृषि हेर्ने निकायसँग, स्थानीय सरकारको कृषि हेर्ने निकायसँग सिधै समन्वय गरेर जान सक्ने मेकानिजम हामीले बनाउन सक्यौँ भनेदेखि प्रभावकारी हुन सक्छ। अब त्यो गर्नलाई यता कृषि ज्ञान केन्द्रका प्रादेशिक लेभलका सरकारले पनि ध्यान दिनुपर्ने हुन्छ। अब अहिले चाहिँ नयाँ संरचनामा जान लागेको अवस्थामा चाहिँ अब हामी सिक्दै यसलाई अझ प्रभावकारी बनाउँदै विगतका चाहिँ कमी कमजोरीहरूलाई सुधार्दै जानुपर्ने हुन्छ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिँदै नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी नेपाल कृषि अनुसन्धान परिषद नार किसानसम्म पुग्न नसक्नुको कारणबारे छलफल गरिरहेका छौं। छलफलमा हुनुहुन्छ नारका प्रवक्ता हरिकृष्ण उप्रेति, उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदियो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आजको कार्यक्रममा हामी नेपाल कृषि अनुसन्धान परिषद नार किसानसम्म पुग्न नसक्नुको कारणबारे छलफल गरिरहेका छौं। छलफलमा हुनुहुन्छ नारका प्रवक्ता हरिकृष्ण उप्रेति, यहाँलाई फेरि स्वागत छ कार्यक्रममा उप्रेतीजी।
धन्यवाद।
अब यो तीनै तहका सरकार, खास गरी यो नार जो केन्द्रीय स्तरमा रहन्छ र केन्द्रीय संरचनामा रहन्छ, यो संरचनाले तीनै तहमा पुग्ने गरी यो बिउ लैजाने, तपाईँका अनुसन्धान र प्रविधिका पाटा लैजाने, नार्क आफैले त्यो किसिमको संरचना बनाउने हो कि कृषि मन्त्रालय अन्तर्गत बनेका अहिलेका ज्ञान केन्द्र स्थानीय तहमा रहने गरी संरचनाभित्र काम गर्ने हो, के चाहिँ गर्ने हो त?
अब यसमा चाहिँ अब यता कृषि मन्त्रालय अन्तर्गत हुन्छ, हामी पनि कृषि मन्त्रालय अन्तर्गतकै हौँ भन्नुखेरि निजामतीपट्टिका अथवा सङ्घीय यो साबिकका निजामती कर्मचारी तर्फका चाहिँ निकायहरूको चाहिँ अहिले पुनर्संरचना भएको अवस्था छ भने हाम्रो नेपाल कृषि अनुसन्धान परिषदको अहिलेको नयाँ संरचनामा चाहिँ हाम्रो पुनर्संरचना नभइसकेको अवस्था हो। हाम्रो चाहिँ पहिला जे जस्तो छ त्यस्तै हिसाबमा छौँ। अब हाम्रो सोचाइ के छ भने हाम्रो चाहिँ अहिले जुन लेभलमा हाम्रा अहिले फार्म केन्द्रहरू छन् ती फार्म केन्द्रहरूले यथावत काम गर्ने र अब प्रादेशिक सरकारले सहयोग उहाँहरूलाई चाहिँ चाहिएको खण्डमा हामीले प्रादेशिक अनुसन्धान केन्द्र स्थापना गर्नलाई सहयोग गर्ने र हामीले चाहिँ पाँच सातवटा अहिले चाहिँ प्रदेश सरकार भएको अवस्थामा हाम्रा चाहिँ सातै प्रदेशमा भएका केन्द्रहरू क्षेत्रीय कृषि अनुसन्धान केन्द्र अथवा कृषि अनुसन्धान केन्द्रहरूलाई चाहिँ प्रादेशिक कृषि अनुसन्धान केन्द्रमा परिवर्तन गर्ने र त्यो प्रदेशको आवश्यकता र उहाँहरूको माग अनुसारको अनुसन्धान चाहिँ हामीले केन्द्रित गर्ने हाम्रो चाहिँ लक्ष्य छ। हामीले त्यो अनुसारले सोच बनाइरहेका छौँ भने अब किसान लेभलमा पुग्नको लागि हाम्रा चाहिँ बाह्य अनुसन्धान केन्द्रहरू छन्, पहिलेदेखि नै काम भइरहेको बाह्य अनुसन्धान केन्द्र मार्फत हामीले चाहिँ काम गरिरहेको छौँ। त्यो बाह्य अनुसन्धान केन्द्रको दायरा चाहिँ अझ बढी फराकिलो बनाउँदै हरेक प्रदेशको सकेसम्म हरेक स्थानीय निकायमा पुग्न सक्ने हिसाबले चाहिँ हाम्रो चाहिँ सोच चाहिँ भएको छ। तर सोच मात्रै भयो,
तालिम त्यो तालिम दिने संस्था बन्ला, ट्रेनिङ सेन्टर बन्ला भन्ने डर बढाएको
छ होइन, त्यो तालिम
किसानलाई मात्रै गर्ने कि किसानको खेतबारीमा बिउ पुर्याइदिने काम, त्यही पुर्याउन सकिएको छैन भने कसरी किसानलाई चाहिँ रोजगारमुखी बनाउने.
अब यो तालिमको पाटो अर्को भयो, तालिमको पाटो चाहिँ अर्कै छुट्टै कुराहरू हो, तालिममा छुट्टै एउटा बहस हुन सक्ला होइन. अनि यो बिउ पुर्याउने पाटोमा चाहिँ अब हामीले बिउ अथवा प्रविधि पुर्याउने पाटोमा अब हामीले चाहिँ त्यसरी हाम्रो बाह्य अनुसन्धान स्थलको चाहिँ दायरा बढाउँदै बाह्य अनुसन्धान मार्फत हामीले चाहिँ पुर्याउने कोसिस गर्छौँ. तर हामीले पुर्याउने भनेको चाहिँ स्रोतको रूपमा मात्रै हुन्छ है, स्रोत बिउको रूपमा अथवा स्रोत केन्द्रको रूपमा मात्रै हुन्छ. र त्यसबाट फर्दर गर्नको लागि चाहिँ फेरि कृषि ज्ञान केन्द्र अथवा स्थानीय निकाय, स्थानीय सरकारको कृषि हेर्ने निकायले नै जिम्मेवारी लिनुपर्ने हुन्छ. उहाँलाई हामीले सक्षम बनाउने, उहाँहरूको माग के छ, उहाँहरूको माग अनुसारको बिउ उहाँकै क्षेत्रमा उत्पादन गराउन सक्ने व्यवस्थापन गर्न सकियो भनेदेखि अब अहिले अहिलेको अवस्थामा बनाउने भन्दाखेरि सरकारले हो, सरकार भनेको स्थानीय सरकार हो. अहिले जुन अब
केन्द्रबाट त्यहाँसम्म पुर्याउन चाहिँ कसरी,
त्यहाँबाट उहाँहरूले चाहिँ आफ्नो क्षेत्रको डिमान्ड के छ भन्ने कुरा हाम्रो चाहिँ त्यहाँको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा उहाँहरूले चाहिँ अथवा क्षेत्रीय कृषि अनुसन्धान निर्देशनालयमा उहाँहरूले हामीलाई चाहिँ दिनु पर्यो, माग दिनु पर्यो, उहाँहरूको आवश्यकता के हो त्यो भन्नु पर्यो. त्यो अनुसारले हाम्रो त्यो क्षेत्रले कति दिन सक्छ, हाम्रो क्यापासिटी कति छ, हाम्रो क्षमता कति छ, त्यो क्षमता अनुसारको हामी दिन सक्ने क्षमता अनुसारको त्यहाँ हाम्रो साथीहरूले दिनुहुन्छ, हाम्रो संस्थाले दिन्छ.
त्यो माग कतिको आउने कुरा,
माग आउँछ अहिले, अहिले त अहिलेको बेलामा त अहिले यो संरचनै अहिले खलबलिएको अवस्था छ. अहिले त
शून्य प्राय छ,
शून्य त होइन, माग त भइरहेछ. जो किसानहरू हाम्रो सम्पर्कमा भइरहेछन् उहाँहरू त आएर
सहिरहनु
भएको छ होइन. अब जो अब कृषि विकास कार्यालय मार्फत भएको चाहिँ अब त्यो संरचना खलबलिएको अवस्था छ. अब त्यसलाई अब कृषि ज्ञान केन्द्र मार्फत आउने बाटो चाहिँ बनाउनु पर्ने अवस्था आवश्यकता छ. त्यो मलाई लाग्छ आगामी वर्षदेखि यसले चाहिँ जब स्थानीय निकाय अब यो मागको अन्तिम सम्बन्धमा स्थानीय निकायमा कर्मचारी पूर्ति गरिसक्ने भन्ने जुन सरकारको चाहिँ अहिले सुनिएको छ, त्यो भयो यदि भने त्यसले काम गर्न थालेपछि सायद यी कुराहरूलाई चाहिँ समाधान हुँदै जान्छ भन्ने चाहिँ आशा गर्न सकिन्छ.
अब यसमा दुईटा कुरा आयो. पहिलो कुरा, सरकारले जुन काम गर्न खोजिरहेछ किसानको खेतबारीमा बिउ पुर्याउन खोज्ने, नयाँ प्रविधि पुर्याउन खोज्ने काम, भाषणबाजी धेरै भयो, नाकले पनि धेरै पटक कमिटमेन्ट गर्यो, प्रतिबद्धता व्यक्त गर्यो, तर पुर्याउने संरचना के हो त्यो स्पष्ट खाका हुन सकेन. यही होइन त
हो, एकदम यही सही कुरा हो.
बनाउने चाहिँ कसले, कसरी बन्छ,
यिनै निकाय हो, यिनीहरूमै बसेका निलो जस्तो अनुसन्धान
नार्क आफू अहिले तपाईँहरूले संरचना बनाएर हामी लैजान्छौ भन्ने कि मन्त्रालय आफैले म बनाउँछु भन्ने, यो तपाईँहरू बीचको द्वन्द्व त होइन,
होइन यसलाई द्वन्द्व पनि नभनौ होइन, समन्वय चाहिँ प्रभावकारी नभएको, त्यसलाई त्यो समन्वयलाई प्रभावकारी बनाउनु पर्यो. यसमा बिउको कुराहरू, कृषिको कुराहरू चाहिँ एउटा मात्रै संस्थाले गरेर हुँदैन कि. जस्तो म तपाईँलाई एउटा उदाहरण दिन्छु, कृषिमा चाहिँ जस्तो यस वर्ष चाहिँ हाम्रो जीडीपी नै बढ्यो. किन बढ्यो त भन्दाखेरि मौसम राम्रो भयो, धानको उत्पादन बढ्यो, जीडीपी बढ्यो. भनेपछि के देखायो भनेदेखि पानी चाहिँदो रहेछ नि त, पानी त हाम्रो कृषि अनुसन्धान आवश्यकता पर्यो नि. त्यसपछिबाट मलको कुराहरू, यी कुराहरू गर्ने निकाय त अलग अलग छ नि त. मल एउटाले गर्ला, सिंचाई अर्कोले गर्छ, कृषि प्रविधि एउटाले डेभलप गर्छ, प्रचार प्रसार अर्कोले गर्छ. यी सबैको तालमेल भयो भने न राम्रो नतिजा आउने हो. यो तालमेल नभएको अवस्था हो, यो तालमेल कसले बनाउने भन्ने. अब
हिजोकै व्यतिथि हो, अब चाहिँ यो नाकले उत्पादन गरेका विकास गरेका बिउ जातहरू किसानको खेतबारीसम्म पुर्याउने, नाकले पुर्याउँछ कि अब मन्त्रालयले पुर्याउँछ क्या, मेरो प्रश्न अघिदेखिको त्यही हो.
अब पहिलाको संरचनाले काम नगरेर अब अहिले तीन लेभलको सरकार बन्या हो, स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकार भनेर. स्थानको स्थानीय सरकारको माग के हो, अब स्थानबाट सिधै आउने भयो,
त्यो मन्त्रालयमा आउने कि नार्कमा सिधै आउने, त्यो
सिधै नार्कमा आउन सक्छ. नार्क भनेको हाम्रो चाहिँ प्रादेशिक लेभलको चाहिँ अनुसन्धान निर्देशनालय अथवा अनुसन्धान केन्द्र जुन हुन्छ उहाँहरूको नजिकको अनुसन्धान केन्द्रमा उहाँले डिमाण्ड गर्नुहुन्छ. त्यो डिमाण्डलाई हाम्रो नार्कको त्यो निकायले कहाँ कहाँबाट के पूर्ति गर्न सक्छ उहाँहरूलाई अग्रिम जानकारी दिन्छ. यो चाहिँ हामी दिन सक्छौँ, यतिसम्म दिन सक्छौँ, त्यसपछि तपाईँले गर्नुपर्ने काम चाहिँ यो है भनेर उहाँहरूले भनिदिन्छ. जस्तो त्यो क्षेत्रमा मानिलिउँ अहिले चैते पाँचकै उदाहरण दिएँ मैले, चैते पाँच लगाउने ठाउँ जात छ भनेदेखि नागले दिन सक्ने त्यो क्षेत्रको लागि चैते पाँचको कति केजी दिन सक्छ, 100 केजी दिन सक्छ कि 500 केजी दिन सक्छ, त्यो उसले भन्छ. 500 केजीले त पुग्दैन त्यो क्षेत्रलाई, अनि नपुगेको चाहिँ यो बिउलाई चाहिँ तपाईँले यसरी बिउ उत्पादक सहकारी संस्था अथवा बिउ उत्पादक समिति के हुनसक्छ उहाँहरूलाई चाहिँ सिकाउने, त्यही बिउ उत्पादन गराउने, त्यही स्थानीय सरकारले उत्पादन गर्ने, अर्को वर्षदेखि बिउ दिने, त्यो गरेर चाहिँ जान सक्यो भनेदेखि यो वर्ष नभए अर्को वर्षदेखि त सिस्टममा चल्यो नि त हो त्यो गर्न चाहिँ हामी तयार छौँ र हाम्रो स्थानीय निकायमा पहुँच पुर्याउने हाम्रो प्रयत्न त्यस कारणले हुन्छ भन्न खोजेको मैले
भनेको नागले अब अनुसन्धानको साथसाथै यो प्रत्यक्ष रूपमा किसानसम्म जोडिने त भयो तर समस्या कस्तो भयो भने प्रचारको जिम्मा यसलाई पब्लिसिटी गर्ने जिम्मा त खास तपाईँहरूको अनुसन्धानको पाटोभन्दा बाहिर मन्त्रालयको होला नि कृषि विभागको होला नि यता आउँदाखेरि फेरि अनुसन्धान खुम्चिने त होइन भन्ने डर पनि त बढ्यो होला
त्यो त्यसरी जाँदाखेरि पनि अब अनुसन्धान हामीलाई चाहिँ माया के हुन्छ भने हामीले डेभलप गरेको हामीले विकास गरेको प्रविधि चाहिँ किसान कहाँ पुगोस् र किसानले त्यसलाई उपयोग गरोस् उसको आमदानी बढोस् र देशको आमदानी बढोस् भन्ने नै हाम्रो लक्ष्य हो
आफैले पुर्याउन पाऊ भन्ने महत्व पनि
हो अब अस्किन पुग्न सकेन नि त अहिलेसम्म
पुग्न
सकेन अब त्यो पुग्न नसक्नुमा विभिन्न चाहिँ त्यहाँ स्टेक होल्डरहरू छन् विभिन्न सरकार संस्थाहरू छन् ती सरकार संस्थाहरूलाई समन्वय गराउँदै लानुपर्ने हो अब स्थानीय सरकारले सरकारको सोचाइ पनि त्यही भयो नि त स्थानीय सरकारले नै त्यसमा हेर्ने भयो त्यसमा प्रादेशिकले कसरी मद्दत गर्ला प्रादेशिक सरकारले मद्दत गर्ला प्रचार प्रसार गर्ने निकाय त्यहाँ होला स्थानीय सरकारको पनि प्रचार प्रसार गर्ने निकाय हुन्छ नि त्यहाँ उसले पनि अनुसन्धानसँग सिधै लिङ्क हुने मौका त पाउने भयो नि त अब अनि उहाँहरूले नै हामीले प्रचार प्रसार गर्नुपर्ने कुरा के रहेछ त मेरो क्षेत्रको लागि मेरो स्थानीय लेभलको लागि स्थानीय लेभलको प्रचार प्रसार गर्नुपर्ने कुराहरू के रहेछ भन्ने कुरा उहाँले त्यहीँको नजिकको स्थानीय केन्द्रबाट अथवा कृषि ज्ञान केन्द्रबाट उहाँले थाहा पाउनुहुन्छ अनिखेर आफ्नो लेभलमा के कुरा प्रचार प्रसार गर्नुपर्ने कुराहरू उहाँले गर्ने काम हो अब स्थानीय सरकारले गर्ने काम हो स्थानीय सरकारलाई नै बजेटको व्यवस्था गरिदिया हुन्छ सरकारले त्यो भएपछि अनि प्रभावकारी हुन्छ भनेर यो परिकल्पनाबाट नै यो नयाँ संरचना भएको हो त्यस कारणले आशा गर्न सकिन्छ
संरचनाको विकास नभइसकेका कारणले गर्दा पनि अहिलेको अलमल
भयो अहिलेको बेलामा चाहिँ यो संरचनाका विकास त्यो विकास नभइसकेको र त्यो कर्मचारीहरू पनि काम गर्ने कर्मचारीहरू पनि त्यहाँ व्यवस्थापन नभइसकेको हुनाले अहिलेको अलमल देखिएको छ तर मन लाग्छ अब आगामी एक दुई वर्षमा चाहिँ यी कुराहरू बिस्तारै सल्टिँदै जान्छ र पहिलाको भन्दा केही सुधार चाहिँ हुँदै जान्छ भन्ने अपेक्षा लिन सकिन्छ आशा गरौं त्यो हुन्छ
अन्तिममा चाहिँ यो कतिपय तपाईँहरू नार्कमा पनि वैज्ञानिकको पर्याप्तता नभएको भएका वैज्ञानिकले पनि पर्याप्त काम गर्न नसकेको र अलिकति राजनीति खिसादानीका कारण पनि खुलेर लामो समय लाग्न नसकेको भन्ने यो टिका टिप्पणी सुनिन्छ क्या वैज्ञानिकको अभाव चाहिँ कतिको पहिला यसबाट जाउँ पलायन त त्यति
यो वैज्ञानिकको अभावको पाटो त धेरै हो अब राजनीतिक अलिकति मात्रै होइन धेरै रूपमा भयो राजनीतिक हस्तक्षेप हामी कहाँ भएकै हो यसको कहानी हेर्दै जानु भनेदेखि 48 सालदेखिको यो राजनीतिक हस्तक्षेप सुरु भएको हो र यसको चाहिँ चरम हुँदै हुँदै गएर अहिलेको अवस्थामा त एकदम त्योभन्दा तल्लो लेभलमा चाहिँ हस्तक्षेप नहुने ठाउँ छैन त्यतिसम्म त्यो लेभलसम्म पनि हस्तक्षेप भइसकेको अवस्था हो अब यहाँ कुनै स्थिति नै छैन यहाँ अहिले यहाँको चाहिँ के सिनियर के जुनियर के राइट म्यान इन राइट प्लेस के भन्ने कुरा नै यहाँ छैन कोही व्यक्ति वर्षौँदेखि एउटै पोस्टमा बसिरहेको छ एउटै ठाउँमा बसिरहेको छ कोही व्यक्ति 6-6 महिनामा परिवर्तन भइरहेछ यसको सरुवाको मापदण्ड पनि छैन वर्षौँदेखि एउटै उसमा काजमा बसिरहेको अवस्था छ यसमा सुधार गर्ने प्रयत्न नै भएन अस्तसम्म जम्मै यो हाम्रो चाहिँ अस्थिरताको जड हो त्यो अब अहिले आएर अब अहिलेको चाहिँ सरकार चाहिँ अलिकति स्थिरतातर्फ भएको हिसाबमा केही सुधार हुन्छ कि भन्ने अपेक्षा गर्न खोजेको त्यो पनि एक वर्ष भइसक्यो केही हुन सकेको अवस्था छैन हाम्रो नार्कले चाहिँ अहिलेसम्म चाहिँ कन्फर्म इडी पाउन नसकेको अवस्था छ यो जम्मै राजनीति खिचातानीकै भन्नुपर्ने हुन्छ मैले भन्दाखेरि
कतिजना छन् वैज्ञानिक अहिले
अब अहिलेको वैज्ञानिक हेर्नखेरि चाहिँ हाम्रो दरबन्दी हेर्नखेरि अब यो कुरा हेर्नखेरि पनि कर्मचारी हामी नेपाल कृषि अनुसन्धान परिषद भएको बेला 2048 सालबाट सुरुवात भएको त्यतिखेर हाम्रो दरबन्दी 1823 हो अब अहिले 2075 छौँ हामी 48 सालको दरबन्दीले 75 सम्ममा चाहिँ त्यही संख्यामा हामीले काम गरिरहेछौँ दरबन्दी त्यही छ बढेको छैन हाम्रो हाम्रा ऐन नियमहरू त्यतिखेर जुन बेला बनेका थिए 48 सालमा त्यसपछिबाट केही परिवर्तन हुन सकेको छैन र त्यतिखेर दिएका कर्मचारीले दिने सुविधाहरू जुन भनिएका थिए त्यो ऐन त्यतिखेरको विनियममा ती सुविधाहरू त्यतिखेर पाइएको थियो तर अहिले बिस्तारै कटौती हुँदै गएका छन् र अहिले चाहिँ त्यो निजामतीभन्दा पनि तल्लो लेभलमा पुगेको अवस्था छ त्यो अवस्था भएको हुनाले पनि होला अहिले हाम्रो चाहिँ दरबन्दी जुन 1823 दरबन्दीमा अहिले हाम्रो काम गरेको करिब करिब 1330-35 जना मात्रै काम गर्छ
सबै कर्मचारी
सबै कर्मचारी
वैज्ञानिकको
हिसाब मात्रै गर्ने हो भने हाम्रो 790-91 जनाको दरबन्दी हो त्यसमा चाहिँ 514 जना कार्यरत छौँ 277 जना चाहिँ अहिले खाली छ र यो खाली जुन कार्यरत छन् त्यो कार्यरत भएको पनि योभन्दा अर्को कुनै अपर्च्युनिटी पाउने बित्तिकै उहाँहरू जाने अवस्था हुनुहुन्छ, किनभने यिनै विभिन्न कारण, किन यहाँको सेवा सुविधाहरूको कुनै भरोसा भएन र यहाँको चाहिँ लामो समयसम्म गर्न सक्ने गर्दाखेरि उसले आफ्नो भविष्य यहाँ राम्रो नदेखेका हुनाले अपर्च्युनिटी पाउने बित्तिकै अन्त जाने अवस्था भएको हुनाले वर्षी नै यो चाहिँ खाली हुने अवस्था छ। यो चाहिँ कर्मचारीहरूको चाहिँ
नटिक्ने समस्या हो कि सुविधा नपाएपछि पलायन हुने बाध्यता,
दुईटा कुरा हो। एउटा चाहिँ त अब जसले पनि बेटर त खोजिहाल्छ, राम्रो चाहिँ अहिलेको भन्दा राम्रो खोजिहाल्छ, यो ह्युमन नेचर नै हो, यो मानवता नै हो। यो चाहिँ अर्को चाहिँ के हो भनेदेखि यसमा भएको जुन व्यतिथिहरू छन् त्यो व्यतिथिले गर्दाखेरि पनि यस्तो संस्थामा के काम गर्ने भन्ने पनि भयो, जो काम गर्नलाई बसिरहेको मान्छे छ, अब कुनै अब यसको सरुवा के अरे बढुवाको पनि कुनै स्थिति नभएको, सरुवाको पनि कुनै स्थिति नभएको, राइट म्यान इन राइट प्लेसको अवस्था पनि नभएको, यी यस्ता आदि कुराहरूले गर्दाखेरि चाहिँ यस्तो संस्थामा मेरो के भविष्य होला र भन्ने हिसाबले जानी पनि भयो भने एउटा। अर्को चाहिँ फेरि इन्टरनेसनल लेभलमा वैदेशिक अन्तर्राष्ट्रिय लेभलमा हेर्दाखेरि चाहिँ नेपाल कृषि अनुसन्धानमा काम गरेको भनेर कहीँ एउटा चिठी हुने बित्तिकै त्यो मान्छे विदेशी संस्थाहरूमा सजिलो बिक्ने अवस्था पनि भएको, यी दुईवटा कारणले गर्दाखेरि वैज्ञानिकहरू चाहिँ यहाँ पलायन हुन नसकेको अवस्था हो। त्यस कारणले अब यसको सुधार गर्नको लागि चाहिँ हामीले पटक पटक भनिरहेको यो चाहिँ हाम्रो ऐन विनियमहरू चाहिँ समसामायिक सुधार गर्नु पर्यो र वैज्ञानिकहरूलाई आकर्षित गर्नु पर्यो।
त्यसको लागि अब गर्ने कि आकर्षित गर्ने सेवा सुविधा मात्र थप्ने कि यो यसका भौतिक पूर्वाधार अनुसन्धान गर्ने पाटाहरू,
सेवा सुविधा भनेकै दुइटै हो कि, उसको एउटा कर्मचारीको आफ्नो वृत्ति विकासको पाटो पनि हेर्नु पर्यो भने एउटा काम गर्ने पाटो पनि त्यो समयानुकूल बनाइदिनु पर्यो। अब अहिलेको यु भनेको मलिकुलरको यु हो, मलिकुलर ल्याबहरू इस्टाब्लिस हुनु पर्यो, पुराना हाम्रा चाहिँ अग्रजहरूले जुन बेलामा बनाएका हाम्रा ल्याबहरू छन् त्यो ल्याबहरू हामीले चाहिँ त्यसलाई स्तर उन्नति गर्न सकेको अवस्था छैन, त्यो कतिपय ठाउँमा स्तर उन्नति गरे पनि त्यो रन गर्ने कर्मचारी छैनन्, यी आदि कारणले गर्दाखेरि दिनानुदिन यो घट्दै गएको अवस्था छ। अब यसमा हामीले भनाइ चाहिँ त्यो समयअनुसार हाम्रो ऐन विनियमहरू परिवर्तन हुनु पर्यो र यहाँ काम गर्ने कार्यरत कर्मचारीहरूको भविष्यलाई चाहिँ सुनिश्चित हुनु पर्यो, उहाँहरूको चाहिँ मेरो भविष्य म कृषि अनुसन्धानमा मेरो सुरक्षित छ भन्ने भावना उहाँहरूलाई बनाउनु पर्यो र एकदम उत्साहित भएर काम गर्ने वातावरण बनाउनु पर्यो। अहिलेको अवस्थामा तपाईँले उदाहरण दिउँ, 48 सालमा हामीले जुन सुविधा पाउँछौँ भनेर हामी आएका थियौँ त्यो सुविधा केही हदसम्म एक दुईवटा पाइएको थियो, पछि बिस्तारै म उदाहरण दिन्छु, त्यतिखेर हाम्रो कृषि वैज्ञानिक थर्ड क्लास लेभलको मान्छेले निजामतीमा खानाखेरि 40 रुपियाँ दैनिक भनौँ भत्ता पाउँथ्यो भने कृषि वैज्ञानिकले थर्ड क्लास लेभलकै कृषि वैज्ञानिकले 200 रुपियाँ भत्ता पाउँथ्यो भने त्यति फरक थियो भने अहिले आएर कुनै फरक छैन, उल्टो सुविधा सेवा सुविधामा अहिले कृषि अनुसन्धान परिषदमा कार्यरत कर्मचारीको सेवा सुविधामा चाहिँ कटौती भयो, जस्तै निजामती अस्पतालको सेवा सुविधा हामीले पाउँदैनौँ, यो कर्मचारीको बालबच्चाहरूलाई जुन छात्रवृत्तिको सेवा सुविधा छ त्यो सुविधा हामी कहाँ छैन, हामी चाहिँ हरियो पासपोर्टमा हामी विदेश भ्रमण जाँदाखेरि हरियो पासपोर्टमा हामी हिँड्नुपर्ने हुन्छ, उहाँलाई कर्मचारीको पासपोर्टको अवस्था छैन, यी आदि इत्यादि मान्य कुराहरू हुने, त्यस्तै गरेर पेन्सनको कुरामा चाहिँ खुला रूपमा बोलिएको छैन हाम्रो ऐनले, यी कुराहरूले गर्दाखेरि नयाँ आउने नयाँ हाम्रा वैज्ञानिक भाइ बहिनीहरूलाई चाहिँ आकर्षित गर्न नसकेको अवस्था छ।
हेरौँ, यो कुराको अब ध्यान मन्त्रालय स्तरबाटै मन्त्रीज्यूले नै ध्यान दिनुपर्ने हो कि तपाईँहरू आफैभित्र पनि सुधारको पाटो अन्तिममा छोटोमा,
यो दुइटै कुरा हो, वा मन्त्री हामीले यहाँका अहिले यहाँ चाहिँ कार्यरत खास गरेर व्यवस्थापनमा बस्ने साथीहरूले यो कुराहरूलाई गर्नुपर्ने हो, त्यसमा अब कहाँ पुगिया छ व्यवस्थापन गर्ने साथीहरूलाई सोध्नुपर्ने हुन्छ, यसमा उहाँहरूले गरेर अनि मन्त्रीज्यूलाई कन्भिन्स गराएर अनि मन्त्रीज्यू मार्फत चाहिँ उसमा चाहिँ संसदमा लगेर संसदबाट चाहिँ पास गर्नुपर्ने कुराहरू आउँछन्, त्यसमा हाम्रो पनि सहयोगी भूमिका हुन्छ, तर हामीले विभिन्न मोडेलका हामीले बनाएर अनुसन्धानकै रूपमा राख्ने हो भनेदेखि परिषदकै रूपमा राख्ने भए पनि यो मोडेलमा जाउँ भनेर हामीले पेश गरिसकेका छौँ, होइन त सरकारी निकायको हिसाबमा जाने हो भनेर कृषि अनुसन्धान सेवा बनाएर यो मोडेलमा जाउँ भनेर हामीले तयारी गरिसकेका छौँ, दिइसकेका छौँ, यो झन्डै एक वर्ष हुन लागिसक्यो तर त्यो अहिलेसम्म चाहिँ केही देखिएको छैन, संसदमा गएको पनि अवस्था छैन। मैले अघि नै भनिसकेँ एक वर्षभन्दा अगाडिदेखि नै हामी कामु इडीमा थियौँ, एउटा कामु इडी त गइ नै सक्नुभयो राजीनामा दिएर, अर्को कामु इडी आएको छ, अझसम्म हामी कामु कामै हल्झेर बसेका छौँ र कुनै स्थिति व्यतिथिहरू चाहिँ यति व्यतिथि बढ्दै गएको भइरहेको छ नार्कमा, त्यो हिसाबले पनि हामीलाई चाहिँ कर्मचारीहरूलाई नयाँ आउने कर्मचारीले आकर्षित गर्न भन्दा विकसित चाहिँ गरिरहेको अवस्था छ।
आश गर अब त्यो सुधार समयले गराउला, व्यवस्थाको पाटा यी खोतल्ने पाटा अझ जारी राखौँला। अहिले यो समयको लागि तपाईँलाई धन्यवाद भन्छ।
हस्, यो मेरो हाम्रो कार्यरत संस्थालाई चाहिँ सुधार गर्नको लागि कोही झकझकिन्छन् कि गर्नुपर्ने निकायले के गरिदिन्छन् कि भन्ने जुन मनसायका साथ यहाँले कुरा उठाइदिनुभयो र मलाई भन्ने मौका दिनुभयो, यहाँलाई पनि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाल कृषि अनुसन्धान परिषद नार्कका प्रवक्ता हरिकृष्ण उप्रेती। नार्कका प्रविधि किसानसम्म पुग्न नसक्नुको कारणबारे छलफल गर्दै उहाँसँगको यो कुराकानी सँगै कृषि विशेष कार्यक्रम बदलिँदै नेपालको आजको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिँदै नेपालबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म विष्णु विश्वकर्मा पनि विदा हुन्छु। नमस्कार।